नमस्कार, कार्यक्रम बदलिन्दो नेपालमा तपाईँलाई स्वागत छ। म सुफल काफले। समसामयिक विषयवस्तु र घटनाक्रमका बारेमा सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासित कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न एफएम स्टेशनमा उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आइतबार अर्थात आजको कार्यक्रममा हामी समसामयिक राजनीतिक विषयवस्तुमाथि छलफल गर्छौं। प्रधानमन्त्री चयनका लागि आज संसदमा चुनाव हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिएपछि संसदबाट बहुमतीय पद्धतिका आधारमा प्रधानमन्त्री चयन गर्न लागि एको हो। शुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय आधारमा सरकार गठन गर्न भने पनि दलहरू त्यसमा असफल भएपछि बहुमतीय प्रक्रिया शुरू भएको हो। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको सहमति अनुसार प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुभएको थियो। त्यो सहमति अनुसार नै अब कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न लाग्नु भएको हो। अब बन्ने प्रधानमन्त्रीसँग भएका चुनौती, अवसर र उहाँले पूरा गर्नुपर्ने जिम्मेवारीका साथसाथै समसामयिक राजनीतिक विषयवस्तुमा आज हामी कुराकानी गर्दैछौं। कुराकानीका लागि हामीसित हुनुहुन्छ नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्मा। स्वागत छ तपाईँलाई बदलिन्दो नेपालमा।
धन्यवाद सुफलजी।
सन्चै हुनुहुन्छ?
ठिकै छु, सामान्य छु।
केमा व्यस्त
अहिले? पहिलो चरणको निर्वाचनको व्यस्तता सकिएपछि त्यसको परिणामको समीक्षा गर्दै दोस्रो चरणको निर्वाचनको तयारीको क्रममा हामी छौं र अब त्यो तयारी काठमाडौँमा गरिने जे व्यवस्थापकीय तयारीको सन्दर्भको कामहरू हो त्यो सकेर उम्मेद्वारी चयनको क्रमलाई अन्तिम रूपतिर पुग्दै गर्दा अब हामी गाउँ जाने क्रममा चाहिँ छौं।
अब तपाईँ त गाउँको चुनावको तयारीमा लाग्नु भएको छ, तर सांसदहरू त अब आज प्रधानमन्त्री चयनको तयारीमा हुनुहुन्छ, एक्लो उम्मेद्वार हुनुहुन्छ शेरबहादुर देउवा।
निश्चय नै अब हामी कहाँ कस्तो छ भने यो बितेको एक सवा दशक यता सुफलजी नेपालको राजनीतिले एकैचोटि धेरै विषयहरूलाई चाहिँ हेर्न पाएको छ र त्यसलाई सजिलो अप्ठ्यारोको बीचबाट त्यसलाई पार तारेर गएको छ। हिंसाको सेफल्यान्डिङको कुरा होस् अथवा चाहिँ दरबार हत्याकाण्डको कुरा होस् या चाहिँ गणतन्त्र आएको विषय होस् होइन या चाहिँ संघीयतामा गएको विषय होस् संविधान सभाको निर्वाचनको विषय होस् यी अप्ठ्यारो जटिलता पार गर्दै गर्दा धेरै विषय आए। जस्तै अहिले एकातर्फ निर्वाचन गाउँमा पनि मतदाता पर्खिरहनु भएको छ आफ्नो गाउँको नेतृत्व चयन गर्नलाई, यता राष्ट्रिय रूपमा पनि सरकार बदलिने क्रममा छ, आज प्रधानमन्त्रीको निर्वाचनको प्रक्रिया पनि छ। त्यसले गर्दाखेरि यी सबै विषयहरू सँगसँगै अघि बढ्दैछन्। मात्रै ध्यान दिनुपर्छ के भन्दाखेरि भने यसलाई चाहिँ सम्पादन गर्दै गर्दा राजनीतिक नेतृत्वले चाहिँ उच्चतम विवेक, नागरिक पंक्तिले पनि उच्चतम विवेक राख्न सक्छ।
अब यही प्रधानमन्त्री चयनको कुरा गर्दा चाहिँ मैले आज अलि अप्ठ्यारो देखिरहेको छु।
प्रधानमन्त्री चयनको अब
किन भन्दाखेरि अब विपक्षी दल नेकपा एमाले चाहिँ मनोनयनै दर्ता गरेन प्रधानमन्त्रीको लागि, यद्यपि उहाँहरूको प्रधानमन्त्री हुने सम्भावना थिएन किन भन्दा कांग्रेस माओवादीको जुन गठबन्धन छ उसँगै बहुमत भएको कारणले। तर पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले चाहिँ हामीलाई थाहै छैन संसदले प्रधानमन्त्री चयन गर्दैछ भन्ने खालको वक्तव्य दिनुभएको छ र सँगसँगै अब भरतपुरमा फेरि चुनाव हुने भइसकेपछि चाहिँ एमाले अलिक कड़ा रूपमा प्रस्तुत हुने सदन चल्न नदिने खालको कुराहरू गरिरह स्थितिमा मैले चाहिँ अलि अप्ठ्यारो देखेको छु भन्ने त्यो आशयमा भन्न खोजेको मैले।
अब यसलाई तीनटा कुरो एकैचोटि गाँसियो। एक चाहिँ भरतपुरको प्रसंग, भरतपुरमा मतगणना हुनुपर्थ्यो या निर्वाचन हुनुपर्थ्यो सन्दर्भको बहसले दलहरूको बीचमा द्वन्द्व भएकै अवस्था हो,
मैले द्वन्द्वको मात्रै कुरा गर्न निकालेको
भएको हो। तर अब त्यसले एक खालको निर्वाचन आयोगबाट किनारा लागेपछि हामीले त्यसलाई सबैले स्वीकार गरेर जानुपर्ने एउटा परिस्थिति छ। एक दोस्रो कुरो, अब प्रधानमन्त्री पदको निर्वाचनको विषय चाहिँ नेपालको प्रमुख प्रतिपक्षी दलको नेतालाई, नेपाल देशलाई नेतृत्व गरिसक्नु भएको पूर्व प्रधानमन्त्रीज्यूलाई थाहा थिएन भनेपछि अब यो संसदले त्रुटि गर्यो भनौँ या उहाँको सूचना संयन्त्रले त्रुटि गर्यो भनौँ या उहाँले चाहिँ आफ्नै ढंगले बोल्ने शैली अन्तर्गत थाहा छैन भन्नुभयो होला, यो अलग कुरा भयो। तेस्रो पाटो चाहिँ के हो भन्दाखेरि भने उम्मेद्वारका रूपमा शेरबहादुर देउवा एक्लै हुनुहुन्छ यसको अर्थ उहाँ निर्वाचित भइहाल्नुभयो भन्ने हो। संसदीय प्रक्रिया बमोजिम एउटै मात्रै उम्मेद्वारले पनि पहिला बहुमत पुष्टि गर्नुपर्ने हुन्छ, विगतमा पनि यसरी भएका छन् हामी कहाँ निर्वाचन, रामचन्द्र पौडेल कति पटक चाहिँ एक्लै लड्नु भएको छ। त्यस कारणले गर्दाखेरि संसदको प्रक्रिया पनि अगाडि बढ्छ, बढ्नुपर्छ। राजनीतिक दलहरूले आफ्नो दृष्टिकोण छनौट अनुसारका कुनै निश्चित विषयलाई हेर्नलाई भरतपुरको या अरू प्रकरणहरू या संविधान संशोधन या निर्वाचनको मितिसँग भएका विमति सहमतिहरू आफ्नो ठाउँमा छन्, आफआफ्ना दृष्टिकोणहरू हुन्छन्, तर राष्ट्रिय रूपमा सरकार बनाउने विषय संसदीय प्रक्रियामा गएको विषयलाई चाहिँ अवरोध एमाले गर्ने छैन भन्ने नै आशा गर्न चाहन्छु।
तर हामीले सिचुएसन हेऱ्यौँ भनेदेखि अस्तिदेखि उहाँहरूले जे माग गरिरहनु भएको थियो भरतपुरमा चाहिँ पुनः के अरे मतगणना शुरू गरौं तत्काल भनेर, तर अब त्यो सरकारसँग जोडिएको कुरा होइन, निर्वाचन आयोगले गरेको त्यो संवैधानिक आयोगको कुरा फरक छ, तर पनि उहाँहरूले अस्तिदेखि सरकारलाई पनि दबाब दिइरहनु भएको हेर्दै आउँदाखेरि चाहिँ उहाँहरूले आज संसदमा सजिलै गरी प्रधानमन्त्रीको चुनाव हुन दिनु होला जस्तो त मलाई चाहिँ लाग्दैन। तपाईँले चाहिँ अघि नै भनिहाल्नुभयो उहाँहरूले त्यस्तो गर्नुहुने छैन भन्ने, त्यसको केही आधारहरू त होला नि।
अब त्यो चाहिँ जम्मा जम्मी एउटा पवित्र ढंगको मेरो चाहिँ विनम्र ढंगको आग्रह र अभिव्यक्ति मात्रै हो। यद्यपि अब जस्तो भरतपुरको प्रकरणमा मतगणना हुनु पर्थ्यो या निर्वाचन भनेर भन्ने सन्दर्भमा पार्टीको धारणाहरू पनि फरक थिए र व्यक्तिगत धारणाहरू पनि थिए। मेरो नै व्यक्तिगत धारणाको कुरा भन्दै गर्दा मैले ट्वीट मार्फत उल्लेख पनि गरेको थिएँ कि त्यहाँ मतगणना हुनुपर्छ भनेर, त मलाई व्यक्तिगत रूपमा लाग्यो कि मतगणना हुनुपर्छ, अर्को साथीलाई लाग्यो निर्वाचन हुनुपर्छ, कसैले फेरि काँग्रेसकै साथी कोही निर्वाचन हुनुपर्छ भन्यो होला, काँग्रेस साथी कसैले मतगणना भन्यो होला। तर हामीले मान्ने के हो त भन्दा संवैधानिक निकायहरूले यसमा फैसला गर्ने हक राख्ने कसले हो त, कंग्रेसले भनेको अनुसार हुनुपर्ने या एमाले भन्ने अनुसार हुनुपर्ने भन्दा पनि संवैधानिक आयोग छ, एउटा निर्वाचन आयोग छ, निर्वाचन आयोगले अधिकार राख्दछ र विगतमा पनि भएको नजिरलाई टेकेर उसले कार्य गरेको छ। त्यसकारणले गर्दा त्यो विषयलाई अगाडि बढ्दै गर्दाखेरि अब नेपाल देशले प्रधानमन्त्री चयनका लागि राष्ट्रपति कार्यालयबाट भनिएको पत्र बमोजिम संसदले अगाडि बढाएको प्रक्रियालाई अवरोध गरेर हामी त्यसको कुनै टुङ्गोमा पुग्न सक्दैनौँ। क्षणिक आत्मसन्तोष हुन सक्छ कि भरतपुरको सन्दर्भमा हामीले चाहिँ फरक मत राखिरहँदै गर्दा चाहिँ निर्वाचन आयोगले गरेको कदम बमोजिमको कुरामा असहमति राखिरहँदै गर्दा प्रधानमन्त्रीको निर्वाचनलाई डिस्टर्ब गरौं भनेर क्षणिक आत्मसन्तोष एक दिनलाई होला, दुई दिनलाई होला, तीन दिनलाई होला, तर फेरि पनि प्रधानमन्त्री चयन त यही प्रक्रियाबाट हुन्छ, निर्वाचन आयोगले गरेको निर्णय सोही बमोजिम जान्छ। त्यसकारण नेकपा एमाले जुन विषयमा सात दिनपछि भए पनि सहमतिमा आउनै पर्छ, प्रधानमन्त्री चयनलाई अगाडि बढ्न दिनैपर्छ, त्यो सात दिन ढिलो बुझ्नुभन्दा अगाडि नै समयमा बुझेर अगाडि बढ्नु चाहिँ ठिक जस्तो लाग्छ।
कुरा निकालिहाल्नु भयो, तपाईँ धेरै जानकारी पनि राख्नुहुन्छ, भरतपुरले त तपाईँकै भनाइअनुसार चाहिँ त्यहाँ चाहिँ मतगणना निरन्तर हुनु पर्थ्यो भन्ने तपाईँको भनाइ हो, सँगसँगै निर्वाचन आयोगले गलत नजिर बसाएको हो अब अहिले चाहिँ जे स्थिति देखियो त्यो हेर्दाखेरि चाहिँ नि
होइन मलाई चाहिँ के लाग्यो
भन्दाखेरि अब पछाडि परेको पार्टीका कार्यकर्ताले मतपत्र च्यातेको छ, प्रहरीले पक्राउ नै गरिसकेको छ, भनेपछि भोलि पर्सि त हार्ने ठाउँमा जो चाहिँ अलिक पछाडि पर्छ उनीहरूले चाहिँ मतपत्र च्यातिए भने त सधैँ यो चुनावको सिलसिला त रहिरहने भयो नि होइन र
निश्चय नै यो प्रश्न चाहिँ वास्तवमा महत्वपूर्ण पनि छ, संवेदनशील पनि छ, किनभने निर्वाचन त अरूतिर पनि हुन बाँकी छ, यो नजिरलाई टेकेर जाँदै गर्दाखेरि आगामी दिनमा अरू वडाहरूमा पनि देशव्यापी रूपमा सयौं वडामा चुनाव हुँदैछ, त्यस पछाडि त्यो बाहेक प्रान्तको चुनाव छ, केन्द्रको चुनाव छ, एउटा बुथको कारणले गर्दाखेरि सिँगै एउटा वडाको कारणले गर्दा सिँगै मुलुक चाहिँ काठमाडौँमा बहसमा देशव्यापी रूपमा बहसमा मतगणना हुनुपर्छ कि निर्वाचन भनेर चाहिँ बहसमा गयो, वडाका कारणले संसद अवरुद्ध भयो। त्यसले गर्दाखेरि त्यो विषयलाई हेर्दै गर्दाखेरि मलाई लागेको विषय के थियो भने यसमा चाहिँ कसैले इगो बनाउनु हुन्न र मतगणना गरिदिउँ सकिदिउँ भन्ने मलाई लागेको थियो, तर निर्वाचन आयोगले जे निर्णय गर्यो त्यसलाई हामीले चाहिँ मान्दै गर्दाखेरि त्यसको पछिल्लोतिरको आधार के छ त भन्दा निर्वाचन आयोगले 54 सालको पनि घटनालाई कुनै न कुनै रूपमा आधारको रूपमा लिएको छ भन्ने लाग्छ। त्यसकारण त्रुटि भएको छ भने 54 सालमै पनि भयो,
54 साल भने बागलुङको
घटना, बागलुङको घटनामा पनि यसरी नै निर्वाचनको विषयमा चाहिँ गएको थियो, तर त्यसलाई त्यस बेला 54 सालमा एक थरीले गरे त्यसकारण त्यो ठिक भयो, आज अर्को थरीले उठाए त्यसकारण ठिक भयो भन्दा पनि यसले राम्रो नजिर बस्ने दिशातर्फ गएन। त्यसकारणले गर्दाखेरि तर त्यो यही कुरो मैले यति भन्छु, यति नै भनेको कुरो एमालेको साथीले पनि भन्न सक्नुहुन्छ, भन्न पाउनुहुन्छ, असहमति राख्न पाउनुहुन्छ, तर त्यो विषयलाई लिएर संसदै अवरोध गरेर राष्ट्रको एउटा प्रधानमन्त्री चयन गर्ने प्रक्रियालाई नै अवरुद्ध गरेर जाने कुरो अझै हामीलाई त थाहै छैन भनेर जाने कुरो चाहिँ उचित हुन्छ जस्तो लाग्दैन।
अब उचित नभए पनि एमाले राखिराखेको हटै भनौँ न एक किसिमको अडान जुन राखिरहेछ त्यो हेर्दाखेरि आजै सहमति भएर संसद निरन्तर रूपमा चल्छ जस्तो लाग्दैन। अब सहमतिका लागि चाहिँ के कस्तो कुराहरू गर्नुपर्छ द्विपक्षीय सत्तारूढ भनौँ काँग्रेस माओवादी गठबन्धन र एमाले भनौँ न समग्र दलहरू बीचमा चाहिँ के हुनुपर्छ त? अब
सहमतिको लागि धेरै लामो व्याख्यामा भन्दा पनि एउटा शब्दमा चाहिँ सबै आउनुपर्छ जस्तो लाग्छ, त्यो भनेको संयमको कुरा हो होइन। अब राजनीतिक दलहरूले गरेको निर्णय आफआफ्नो अडान हुँदै गर्दाखेरि पनि निर्वाचन आयोगले भनेको विषयलाई हामीले मानेर जाने कि नजाने, एउटा विषय त्यसका त्यसलाई मान्ने नमान्ने भन्ने सन्दर्भमा पनि संयमतापूर्वक धारणा बनाउनुपर्छ होइन। त्यस्तै गरेर दोस्रो चरणको निर्वाचनमा जाँदै गर्दाखेरि राष्ट्रिय जनता पार्टीलाई चाहिँ अब समय केही दिने गरी असार 14 पुगेको छ। राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचनमा जाँदै गर्दा दुईटा कुरा छ, एउटा चाहिँ संविधान संशोधन भएर जाने, अर्को संविधान संशोधन नभइजाँदा मुद्दा बनाएर जाने, उसले पनि त्यहाँ संयम राखेर जान जरुरी छ। नेपाली कंग्रेस र नेकपा ए माओवादी केन्द्रको संयुक्त गठबन्धनको जुन सरकार छ नेतृत्व परिवर्तन हुने क्रममा छ, परिवर्तन हुने प्रक्रियामा जाँदै गर्दा संसदीय प्रक्रिया पूरा नगरिकन अर्को प्रधानमन्त्री आउने अवस्था छैन, त्यसकारण माओवादी र कंग्रेसले पनि संयमतापूर्वकै नेकपा एमालेलाई विश्वासमा लिएर जानुपर्ने अवस्था छ। त्यसैले मलाई लाग्छ यो संयम भन्ने एउटा शब्दले चाहिँ सबै नेपालको राजनीतिको अहिलेको बाटोलाई चाहिँ त्यसलाई चाहिँ एउटा दिशा निर्देश गर्न सक्छ, संयमतापूर्वक नआइकन हामी समाधानमा पुग्न सक्छ।
तर त्यो पनि संयम पनि छिट्टै आइहाल्नु पर्यो, आज भोलि नै आइहाल्नु पर्यो, एक दुई दिन हामीले मात्रै ढिलो गर्यौं भने अब असारमा हुने चुनावलाई त असर गर्छ।
अब असार र असरको एकै ठाउँ सम्मिश्रण नहोस् भन्ने हाम्रो कामना छ, परिकल्पना छ। अब सर्दै गएको निर्वाचन असारको पनि मध्य बर्खाको बेलामा छ, अहिले त्यो समयमा पनि हुन सकेन भने पछाडि झन् जटिलता भएर जान्छ। त्यसमा पनि असारको मध्य बर्खाको बीचमा पनि यदि राजनीतिको मौसम ठिक भयो भने प्रकृतिको मौसमलाई झेल्नलाई नागरिकहरू तयार भएर
मैले राजनीतिक मौसम चाहिँ छिट्टै ठिक भइहाल्नु पर्यो
भने ठिक हुन जरुरी छ।
अब यो सँगसँगै मैले अघि नै तपाईँसँग सुरुमा भनेको थिएँ, अब शेरबहादुर देउवा प्रधानमन्त्री हुँदै हुनुहुन्छ होइन, स्पष्ट रूपमा बहुमत देखिएको छ, अब त्यो चयनको प्रक्रिया आफ्नै ठाउँमा छ, हामीले कुराकानी गरि नै सक्यौँ। अब उहाँका चुनौतीहरू चाहिँ के देख्नुहुन्छ?
अब उहाँले एकैचोटि चार प्रकारको चुनौतीलाई चाहिँ उहाँले सामना गर्नुपर्छ भन्ने मलाई लाग्छ। पहिलो कुरो त उहाँले प्रधानमन्त्री बन्ने उहाँको लागि चौथो पटकको प्रधानमन्त्री हो र चारवटा मैले चाहिँ चुनौतीलाई त्यही कारण त्यो अङ्क पनि मिलाएरै मैले भने हौ। अब पहिलो कुरो त के हो भने उहाँ प्रधानमन्त्री बन्दै गर्दाखेरि उहाँले दिने टिम, उहाँले त्यो टिम नागरिक पंक्तिले आशा गर्ने भरोसा गर्ने खालको निर्माण गर्न जरुरी छ र त्यो टिम बनाउँदै गर्दाखेरि उहाँले आफ्नो पार्टीभित्रको सन्तुलनलाई ख्याल गर्नुपर्ने, माओवादीसँगको विश्वासलाई ख्याल गर्नुपर्ने र अरू राजनीतिक दलहरूलाई गाँसेर जानुपर्ने विषय त्यहाँनिर छ। दोस्रो चुनौती उहाँले चाहिँ संसदमा रहेको विचाराधीन रहेको संविधान संशोधनको प्रस्तावको सन्दर्भमा नेकपा एमालेको विमति रहिरहेको अवस्थामा त्यो संशोधन प्रस्तावलाई पारित गर्ने हो भने नेकपा एमालेलाई विश्वासमा नलिकन गणितीय रूपमा चाहिँ पास गरेर अगाडि जान सकिँदैन, त्यसकारणले संविधान संशोधनको विषयमा विपक्षीलाई विश्वासमा लिने र सँगैमा त्यति मात्रै होइन नेपाल राज्यको निरन्तर अगाडि बढ्ने अहिलेको राजनीतिक सहजताको लागि पनि प्रमुख प्रतिपक्षी दललाई कुनै न कुनै रूपमा साथमा लिएर जानुपर्ने दोस्रो उहाँको दायित्व हुन्छ। तेस्रो उहाँको निर्वाचनको प्रक्रियालाई सम्पादन गर्न जाँदै गर्दा मधेसभित्र दुईटा खालको आवाज देखिएका छन्, अहिले जुन रूपमा भइरहेको छ यसलाई उपयोग गरेर निर्वाचनमा जाने भन्ने एक थरीको कुरा जस्तो उपेन्द्र यादवजीहरूको कुरा होला, तर अर्को थरीको कुरा के छ भन्दाखेरि भने संविधानलाई संशोधन गरेर मात्रै जान हामी तयार छौं अथवा कम्तीमा पनि गाउँ नगरको जुन संख्या थपिने हो त्यो थपेर जाने कुरा हामीलाई जरुरी छ भन्ने विषय छ। त्यो तेस्रो उहाँले चाहिँ सम्बोधन गरेर जाने कुरा, यो विश्वासमा लिएर जाने कुरा। चौथो कुराको अर्को चुनौती भनेको उहाँको समग्र कार्यकालको चुनौती हो। त्यो मैले भन्दै गर्दा के हो भने उहाँका बारेमा उहाँको अघिल्लो कार्यकाल विगतका कार्यकालहरूमा नराम्रा राम्रा सबै कुराहरू भएका छन्, त्यस बेला भएका नराम्रा कुराहरूको बाट उहाँले धेरै आलोचना पनि बेहोर्नु भएको छ, भएका राम्रा कुराहरू नदेखिएको अवस्था पनि छ। त्यस कारण उहाँले भएका राम्रा कुराहरू जस्तो उहाँकै कार्यकालमा चाहिँ कमैया मुक्ति भयो होला, उहाँकै कार्यकालमा कदमजमको आयो होला, उहाँकै कार्यकालबाट चाहिँ दलित आयोगबाट सुरु भएर अहिले आएर मधेस आयोगमा पुग्यो होला, थारू आयोगमा पुग्यो होला, उहाँलाई चाहिँ तर इमेज कस्तो बनाइदियो भन्दा हिजो शेरबहादुर देउवा प्रधानमन्त्री भएको बेला लगेर दरबारमा चाहिँ बुझाइदियो भनेर त्यो इमेज गइदियो होइन। तर के बिर्सियो भन्दाखेरि नेपालमा दुईटा प्रधानमन्त्रीहरू राजाबाट प्रताडित भएका हुन्, बीपी कोइराला एकपटक राजाबाट बर्खास्त हुनुभयो र शेरबहादुर देउवा दुईपटक बर्खास्त हुनुभयो, तर पब्लिकमा इमेज चाहिँ के भने उहाँले चाहिँ राजाबाट भएको प्रताडित भएको कुराभन्दा अरू कुरा भन्नु, त्यस कारण अहिले
उहाँले बनाउनु पर्थ्यो बनाउन नसक्नु भएको
अब त्यस कारण उहाँको चुनौती र उहाँसँगैको टिमको चुनौती के हो भन्दाखेरि भने उहाँको छवि पहिलाको जति चाहिँ बन्यो होला त्योभन्दा भिन्न ढङ्गको छवि, लोकप्रिय ढङ्गको छवि, समाजलाई बदल्ने गरी नेतृत्व दिन सक्ने गरी छवि उहाँले दिन सक्नुपर्छ र छवि सँगसँगै काम पनि दिन सक्नुपर्छ। यो चारवटा चुनौतीमा उहाँको
टिमको कुरा गरिहाल्नुभयो, टिम भनेको अब मन्त्री हुन चाहनेहरू, हामीले अस्ति नैदेखि प्रचण्डले राजीनामा दिए लगत्तैका पत्र पत्रिका हेऱ्यौँ भने काङ्ग्रेसमा आकांक्षी धेरै जटिल छ नि उहाँलाई त टिम छान्न।
निश्चय नै अब राजनीति गर्ने क्रममा लामो समय राजनीति गरेर संसदीय प्रक्रियाबाट जनताबाट अनुमोदित भएर संसदमा जानुभएका साथीहरूले स्वाभाविक रूपमा मन्त्रीमण्डलमा पुग्ने भन्ने आकांक्षा राख्ने अवस्था बन्छ नै त्यो, तर गरिरहँदै गर्दा चाहिँ उहाँले कम्तीमा त्यसभित्र तीनवटा कुरालाई चाहिँ हेर्नुपर्छ। एउटा चाहिँ काम गर्न सक्ने, रिजल्ट दिन सक्ने, युवाहरूको टिमको कुरो एउटा, दोस्रो कुरो त्यो गर्दै गर्दाखेरि उहाँले त्यहाँभित्र चाहिँ समावेशितालाई मिलाउने कुरो, जस्तो कमरेड प्रचण्डको नेतृत्वमा नेपाली काँग्रेस सरकारमा गयो तर काँग्रेसभित्र थुप्रै दलित समुदायको साथीहरू हुनुहुन्थ्यो तर एउटा दलितलाई पनि हामीले अगाडि सार्न सकेनौँ होइन। सात सालमा बीपी कोइरालाले धनमान सिंह परियारलाई सँगै राख्नु भएको थियो भनेर त्यही उदाहरण 70 सालमा दिएर हुँदैन। अहिलेको सन्दर्भमा उहाँले अबको चयन गर्दै गर्दा त्यो समावेशिताको विषयलाई पनि गहिरोसँग व्यवस्थापन गर्न जरुरी छ। र त्यस पछाडि अर्को चाहिँ के हो भन्दाखेरि भने पार्टीभित्रको सन्तुलनको कुरा पनि, पार्टीभित्र फरक फरक मतहरू छन्, यसलाई सामान्यतया बेला बेला मान्छेहरू चाहिँ के भन्छन् भने गुट हुने कुरा एकदम गलत भन्छन् तर त्यसको उचित समायोजन चाहिँ समाधान हो, त्यसकारण त्यसलाई अन्त्य गर्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन। हिटलरको अगाडि, मुशरफको अगाडि, मुसोलिनीको अगाडि गुट हुँदैनन्, गुट लोकतन्त्रमा हुन्छ, उत्तर कोरियाको कम्युनिस्ट शासनमा गुट हुँदैन। त्यसकारणले त्यसलाई व्यवस्थापन गर्ने पार्टीभित्रका सबै फरक फरक समूहमा रहेका साथीहरूको उचित समायोजन गर्ने, उहाँले यो टिम चयन गर्दा यो तिनवटा कुरालाई ध्यान दिनु।
तर अब व्यक्ति भावा चाहिँ सजिलो हुन्थ्यो तर तपाईँले निकालिहाल्नुभयो कुरा, गुट धेरै छन् अनि यो गुटले मलाई यति भाग चाहिन्छ, मलाई यति भाग चाहिन्छ भनिसकेपछि अलिक अप्ठ्यारो पर्ला नि होइन।
निश्चय नै त्यो भाग चाहिन्छ भन्ने गरी चाहिँ सार्वजनिक ढंगले ठूलो स्वरमा बोल्ने कुरा पनि बिल्कुल गलत छ, तर चाहिँ पार्टीभित्र चाहिँ फरक फरक मतहरू राखेको चुनावी प्रतिस्पर्धाबाट हुँदै गर्दाखेरि कसैले कसलाई कसैले कसलाई चाहिँ विश्वास गरेर हिजो समर्थन गरेको अवस्थामा ती सबै मतलाई समायोजन गर्नुपर्ने दायित्व छ। पार्टीको सभापतिका रूपमा उहाँले सबैको मत जित्नु भएन तर प्रधानमन्त्रीको रूपमा उहाँले सबैको मन जित्ने प्रयत्न गर्नुपर्छ।
अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। अहिलेको कार्यक्रममा हामी अब बन्ने नयाँ प्रधानमन्त्रीका चुनौती तथा अवसर र उहाँले पूरा गर्नुपर्ने जिम्मेवारीका साथसाथै समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसित हुनुहुन्छ नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा, उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा, प्रश्न विचार, उज्यालो रेडियो नेटवर्क।
विश्रामपछि तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरिका विभिन्न रेडियो स्टेशन, उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। संसदमा आज प्रधानमन्त्री चयनका लागि चुनाव हुँदैछ र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने लगभग निश्चित पनि छ। प्रधानमन्त्रीका रूपमा देउवाका अबका चुनौती र उहाँले पूरा गर्नुपर्ने जिम्मेवारीका बारेमा केन्द्रित रहेर हामी नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मासँग कुराकानी गरिरहेका छौं। शर्माजी स्वागत छ फेरि पनि तपाईँलाई।
धन्यवाद सुफलजी।
अघि हामी अब चुनौतीका कुरा गर्दैथ्यौं, तपाईँले टीम चयनको चुनौतीको कुरा गर्नुभयो होइन, त्यो सँगसँगै तपाईँले अरू दोस्रो तेस्रो चौथो चारवटा चुनौती भन्नुभएको थियो। दोस्रो चुनौतीमा चाहिँ नि संविधान संशोधन जुन संसदमा अड्किरहेको छ त्यसलाई पारित गराएर चुनावको विपक्षमा रहेको, भनौँ न अहिलेसम्म विपक्षमा रहेको राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा सहभागी गराउनु पर्ने जिम्मेवारी उहाँको काँधमा छ। यो जिम्मेवारी चाहिँ उहाँले कसरी पूरा गर्न सक्नुहुन्छ?
अब तपाईँले सही भन्नुभयो, चुनौतीको शब्द भन्दा पनि जिम्मेवारीको शब्द भनौँ। चुनौती त पन्छाउने कुरो हुन्छ, जिम्मेवारी पूरा गर्नुपर्ने हुन्छ होइन। त्यसले गर्दाखेरि अब राष्ट्रिय जनता पार्टीले पनि आग्रह गरे बमोजिम, अन्य मधेसी समुदायले दलहरूले पनि आग्रह माग गरे बमोजिम, संविधान संशोधनको लागि एउटा विधेयक 4-5 वटा बुँदामा परिवर्तन गर्ने गरी संसदमा दर्ता छ। अब राष्ट्रिय जनता पार्टीको कोणबाट उहाँहरूलाई बुझाउन के जरुरी छ भने, एउटा राज्यले संशोधन गर्ने भनिरहँदै गर्दा आन्दोलनरत पक्षसँग सहमति भएर प्रक्रियालाई संसदमा बढाउँदै गर्दा त्यो नै पारित गर्नका लागि प्रथम र अन्तिम विषय होइन। राज्यले अधिकतम प्रयत्न गर्ने भनेको के हो भने, विपक्ष जो आन्दोलनरत पक्ष छ उसको धारणालाई संसदमा लिएर आउने र त्यसलाई पारित गर्न आवश्यक पर्ने गणितलाई जुटाउने। अब अहिलेको सरकारले, चाहे कमरेड प्रचण्ड प्रधानमन्त्री रहनुभएको सरकारले होस् या शेरबहादुर देउवा बन्न लाग्नुभएको सरकारले होस्, त्यो साझा एजेण्डामा हिजोको सरकार पनि थियो, अबको सरकार पनि हुनेछ। तर त्यो हुँदै गर्दाखेरि संसदमा पुग्ने आवश्यक गणित नपुगेको अवस्थामा, पुग्न नसकेको अवस्थामा राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा जानका लागि अन्य उसको असहजताहरू जुन छन् त्यसलाई सरल बनाएर यसलाई चुनावी मुद्दाको रूपमा तपाईँहरू लिएर जानुहोस् र आगामी दिनमा एमाले समेतलाई विश्वास भनेर पारित गर्ने दिशामा हामी जान्छौं भनेर विश्वास पनि लिनुपर्ने कर्तव्य शेरबहादुर देउवाजुको छ।
तर उहाँहरू विश्वासमा आउनुहुन्छ जस्तो लाग्दैन, किन भन्दा पटक पटक भनौँ न, जेठ 31 गते नै भइसक्नुपर्ने चुनाव उहाँहरूकै लागि भने भनेर सार्दा सार्दा असार 14 गते पुगेको छ र पनि उहाँले चाहिँ असार 14 गतेको चुनावका लागि निर्वाचन आयोगले जसरी कार्यतालिका निकालेको छ त्यही कार्यतालिका अनुसार भनेर आन्दोलनका कार्यक्रमहरू पनि तयार गर्नुभएको छ यो हेर्दाखेरि त उहाँहरू त चुनावमा आउनु होला जस्तो त लाग्दैन नि त
हो त्यसैले उहाँहरूको कोणबाट हेर्दै गर्दा राष्ट्रिय जनता पार्टीको नजरबाट हेर्ने हो भने उहाँहरूको सामुन्ने उहाँहरूको बुझाइको पनि दुईटा विकल्प छन् उहाँहरूका प्रति शुभचिन्तन राख्ने या उहाँहरूप्रति शुभचिन्तन नराख्नेहरूले हेर्दा पनि दुईटा मात्रै विकल्प छन् एउटा विकल्प भनेको संसदमा प्रस्तावित भएको संशोधन प्रस्तावलाई पारित गरेर जानलाई दुई तिहाईको गणितको प्रतीक्षा गर्ने त्यसको लागि पहल गर्ने दुई तिहाईको गणित बन्न नसक्दै गर्दा त्यो अवस्थामा उहाँहरूले त्यसपछि पनि चाहिँ त्यसलाई अस्वीकार गरिरहँदै गर्दा पनि दुईटा विकल्प छन् एउटा विकल्प भनेको त्यसलाई हुनैपर्छ भनेर अडेर बस्ने र आन्दोलनमा जाने के आन्दोलनमा जाँदै गर्दाखेरि त्यो गणित जुट्छ त भन्दा जुट्दैन त्यसबीचमा उहाँहरू कहाँनिर छुट्नुहुन्छ भन्दा निर्वाचनको विशेषमा छुट्नुहुन्छ निर्वाचनमा जाने विकल्पमा जाँदै गर्दा के उहाँहरूको मुद्दाको अन्त्य हुन्छ त हुँदैन निर्वाचनमा जाँदै गर्दाखेरि के उहाँहरू चाहिँ मुद्दा छोडेको अभियोग लाग्छ त लाग्दैन मुद्दा चाहिँ बलियो थप बन्न सक्ने अवस्था बनाउनलाई उहाँहरूले त्यो मुद्दाको पक्षमा जनमत प्रकट गर्न सक्ने अर्को विकल्प हुन्छ एउटा आन्दोलनमा अडिरहने निर्वाचनमा नजाने त्यसले उहाँहरूलाई चाहिँ नागरिक पंक्तिबाट टाढा पुर्याउन सक्छ तर नागरिक पंक्तिको चाहना मधेसका नागरिकहरूको पनि अपेक्षा के छ भने हामीसँग आन्दोलन हामी जुन दलसँग गाँसेर जुन तबकासँग गाँसेर आन्दोलन गरिरहेका छौं त्यसलाई यसलाई संशोधन गराएर ल्याउन सकोस् संसदबाट गराउन नसक्दै गर्दाखेरि ऊ जनताको बीचमा हाम्रो बीचमा आओस् हामी त्यो संशोधनको पक्षमा चाहिँ मत दिन्छौ संसदको मत प्राप्त भएन भने मधेसी नागरिकको मत दिन्छौ भनेर पनि त प्रतीक्षा गरेका होलान् तिनको मत लिएर आएर राष्ट्रिय जनता पार्टीले के भन्न सक्छ दोस्रो चरणको निर्वाचनपछि भने हेर मधेसमा हामीले प्राप्त गरेको मत हेर मधेसमा हामीले प्राप्त गरेको विजय हेर यो हाम्रो संशोधनको पक्षमा आएको मत हो त्यो मतको दबावमा उभिएर भोलि नेकपा एमालेलाई भन्न सकिन्छ राज्यलाई भन्न सकिन्छ त्यसकारण उहाँहरू दोस्रो विकल्पमा जानुपर्छ
तर अब दुईवटा मधेसकै दुईवटा शक्ति भनौँ न विजय कुमार गच्छदार र उपेन्द्र यादव नेतृत्वको फोरम चुनावमा जानको लागि तयार भइरहेको स्थितिमा राष्ट्रिय जनता पार्टीलाई पनि चुनावमा ल्याउनै पर्छ चुनावमा आउनै पर्छ आयो भने राम्रो हो तर उहाँहरूले ल्याउनै पर्ने जसरी पनि चुनावमा सामेल गराउनै पर्ने त्यस्तो पनि केही छ र उहाँहरूले इच्छा लाग्यो भाग लिन नपाउने भन्ने पनि त होला नि होइन र
अनि उहाँहरूले सामान्य ढंगले हामीलाई चाहिँ निर्वाचन हुँदै गरेको कुरामा हामीलाई सन्चो भएन अथवा हामीलाई चाहिँ जाँगर चलेन इच्छा लागेन भन्ने ढंगले भन्नुभएको हुँदा त्यसलाई सामान्य रूपमा ठिकै छ उहाँहरू आउनु भएन पनि भनेर हेर्दा हुन्छ तर एउटा जिम्मेवार राज्यले जहिले पनि के हेर्नुपर्छ भन्दा कतिजनाले फरक मत राखेका छन् मूल प्रश्न होइन मूल प्रश्न फरक मत राख्दै गर्दाखेरि उठेका विषय के छन् त्यसले भोलि कस्तो चाहिँ अवस्था उत्पन्न गर्न सक्छ कस्तो जटिलता उत्पन्न गर्न सक्छ भनेर हेर्नुपर्छ कुनै बेलामा काठमाडौँको एउटा रत्नबारको भित्तो मात्रै पनि प्राप्त भएन भनेर चाहिँ एउटा चाहिँ निराशाको मनोविज्ञानमा उभिएको नेकपा माओवादी उसले माग राख्दै गर्दाखेरि हामीले त्यस बेला समयमा यो कुन ठूलो होला र भन्दै गर्दा मुलुक ठूलो द्वन्द्वमा गयो त्यसकारण सुफलजी मेरो चाहिँ बुझाइ के हो भने लोकतन्त्र भनेको 1,00,000 मानिसले मेचीदेखि महाकालीको भूगोलमा कहीँ प्रदर्शन गर्न पाउने विषयलाई नै सुन्दर लोकतन्त्र भनिँदैन सुन्दर लोकतन्त्र भनेको केवल एउटा अदना नागरिक सिंहदरबारको अघिल्तिर उभिएर मलाई अन्याय भएको छ न्याय पाऊ भनेर उसले आवाज राख्दै गर्दा एक्लैले राखेको आवाज पनि राज्यले सुन्छ भने त्यो सुन्दर लोकतन्त्र हुन्छ त्यसकारण अहिले राष्ट्रिय जनता पार्टीले चाहिँ निर्वाचनमा नआउँदै गर्दाखेरि सजिलो आरामसँग उसले चाहिँ ठिक छ हामी असहमत रह्यौं निर्वाचनसँग तपाईँहरू गर्नुहोस् भनिदिँदै गर्दा त्यो एउटा पाटो हो अन्य त हामी निर्वाचनको चाहिँ प्रक्रिया हामीलाई नगाँसिकन जाँदै गर्दा हामीलाई विश्वासमा नदी जाँदै गर्दा संशोधन नगरी जाँदै गर्दा हामी यसलाई अवरुद्ध गरेर जान्छौँ भन्यो भने भोलि जीवन क्षति हुन सक्छ वृद्धामोडमा चुनाव हुँदै गर्दा विराटनगरमा गोली चल्ने अनि वीरगंजमा मान्छे मर्ने खालको अवस्था उत्पन्न हुने सक्छ कि बा हुन्छ कि बा भन्ने कुरा एकातर्फ मेयरको अबिर कसैले लाउँदै गर्दा अर्कातर्फ चाहिँ रगत चाहिँ बग्दै गरेको अवस्था बन्छ कि त भन्ने कुराको सन्दर्भमा राज्यले जहिले पनि गम्भीर हुनुपर्छ त्यसैले चाहिँ राष्ट्रिय जनता पार्टीलाई विश्वासमा लिनका लागि संविधान संशोधन भएन भने पनि अन्य सहज बनाउने विषयहरूमा जानुपर्छ एक दोस्रो कुरो अब राष्ट्रिय जनता पार्टीको एंगलबाट हेर्दै गर्दाखेरि सिङ्गो मुलुक चुनावमा जाने मधेसमै ऊ सँगसँगै आन्दोलनमा रहेको हिजोको चाहिँ के अरे उपेन्द्रजीदेखि लिएर विजय गच्छदारजीहरू पनि निर्वाचनमा जाने सहयात्रीहरू पनि निर्वाचनमा जाने अनि सहयात्रीहरू निर्वाचनमा जाँदै गर्दा के चाहिँ काँग्रेसले या त माओवादीले अथवा सरकारले तिमीहरू चाहिँ संशोधनै हामीले गर्नै नचाहेको हो हामीले संशोधनको ढोकै बन्द गरेको, तिम्रो कुरा सुन्निन चाहेको भनेको भए एउटा विद्रोहको अर्थ हुन्थ्यो। राज्यले अधिकतम प्रयत्न गरेको, खास गरी नेपाली काँग्रेसले विशेष रूपमा पहल गरेर, काँग्रेसले मधेसलाईलाई चाहिँ पहाड़को कुरा सुन्दै गर्दा मधेसलाई पनि विश्वासमा लिनुपर्छ भनेर जिम्मेवार ढंगले पहल गरेको। त्यो पहल गर्दा गर्दै संसदीय गणित पुग्दैन भने त्यो अवस्थामा चाहिँ मुलुकको निर्वाचनको प्रक्रियालाई अवरुद्ध गराउनु राष्ट्रिय जनता पार्टीले कति सही गर्दैछ, कति सही गर्नेछ, उसका नागरिक उसको नागरिकको मतको सम्मान कसरी भइरहेको छ। त्यसले गर्दाखेरि मुलुक सिंहै निर्वाचनतर्फ जाँदै गर्दा त्योभन्दा विपरीत दिशातर्फ उभिनेतर्फ राष्ट्रिय जनता पार्टी पनि लाग्नु हुन्न।
अब सँगसँगै उनीहरूको माग अनुसार त संविधान संशोधन हुनु पर्यो, तर त्यसको लागि चाहिँ संसदमा तपाईँले भन्नुभयो नि बारम्बार गणित जुटिरहेको छैन भने मतै पुग्दैन संशोधनको लागि, भने मत पुर्याउने उपाय के हुन्छन् त?
मत पुर्याउने उपाय भनेर नेकपा एमाले हार्दिक ढंगले सहमत नहुँदै गर्दा मत पुग्दैन होइन। नेकपा एमाले भन्दा बाहेकको अरू राजनीतिक दलहरू एक ठाउँ उभिन सके भने मत पुग्छ, अरू दलहरू पनि त्यसरी उभिन सक्ने अवस्था बन्दैन। कंग्रेस, माओवादी, राप्रपा र अरू देखिएका दलहरू हुँदै गर्दाखेरि पाँचवटा सीटको संख्या चाहिँ कम हुने चित्र अस्ति हामीले राप्रपा समेत हुँदै गर्दा चित्र देखेका हौं। अब त्यो पाँचवटा मात्रैलाई टेक्निकल्ली पुर्याउने विषय जति राम्रो हो त्योभन्दा राम्रो चाहिँ नेकपा एमालेलाई विश्वासमा लिने कुरो राम्रो हो। नेकपा एमालेलाई विश्वासमा लिने दुईटा प्रक्रिया छन्। एउटा प्रक्रिया नेकपा एमाले नै आफैले उदार ढंगले चाहिँ यसलाई चाहिँ विषयलाई सम्बोधन गरेर जाउँ। आखिरी पहिलो संशोधन त कमरेड केपी ओली प्रधानमन्त्री रहनुभएको बेलामा 2072 सालको माघको 9 गते भएको थियो। त्यस कारणले पहिलो संशोधन हाम्रै नेतृत्वमा भयो भने दोस्रो संशोधन अरूको नेतृत्वमा हुँदै गर्दा पनि हामी सहज बन्नुपर्छ भन्ने एउटा विकल्प। दोस्रो विकल्प मधेसमा रहेका राजनीतिक दलहरूले निर्वाचनको प्रक्रियामा गएर निर्वाचनमा ठूलो दल भएर आउने प्रयत्न गर्ने, निर्वाचनमा मधेसको बहुसंख्यक ठाउँ जित्न प्रयत्न गर्ने, मधेसको अधिकांश मत चाहिँ वास्तवमा मधेसी मोर्चाको पक्षमा छ, मधेसी दलहरूको पक्षमा छ भन्ने पुष्टि गराउनतर्फ लाग्ने, अथवा त्यो पुष्टि भएन भने पनि संशोधनको पक्षमा रहेका दलहरूको पक्षमा त्यहाँनिर बहुमत आउँछ, यो दावा गरेर भन्न सकिन्छ। किनभने मधेसमा अहिले ठूलो दल बन्ने सम्भावना नेपाली कंग्रेसको छ, सँगैमा चाहिँ माओवादीको प्रभाव होला, सँगैमा तपाईँको चाहिँ मधेसी मोर्चाको प्रभाव होला। नेकपा एमाले पाएको भन्दा फरक मत जतिले प्राप्त गरेको मत हुन्छ ती सबै मत संशोधनको पक्षमा हो, संशोधनको पक्षधर शक्तिहरूले पाएको मत हो भनेर पुष्टि हुन्छ। एमाले नै मधेसमा ठूलो दल भयो भने यो संशोधनको विषयलाई छोडिदिउँ, यसलाई एउटा एक ढंगको जनमत संग्रहका रूपमा लैछ।
अब यही रूपमा हेर्दाखेरि एमालेको साथीहरूको कुरा सुन्यौं भने चाहिँ अहिले पहिलो चरणको चुनावले जुन नतिजा आयो त्यसमा एक दुई सीट भए पनि एमाले अघि भएको कारणले हामीले लिएको अडान चाहिँ सही रहेछ, हाम्रो एजेन्डा चाहिँ सही रहेछ भनेर उहाँहरूले भनिरहनु भएको छ नि त।
अब यो चाहिँ कस्तो भने राष्ट्रिय मुद्दाको सन्दर्भमा जनताले अभिमत दिएको भनेर स्थानीय निर्वाचनको विषयलाई पहिलो कुरा हामीले भन्न मिल्दैन। दोस्रो, यदि राष्ट्रिय मुद्दाको सन्दर्भमा जनताको अभिमत प्रकट भएको हो भने यो दल र ऊ दल भनेर नहेरौं, मुद्दाको सन्दर्भमा नागरिकता उभिए भनेर हेरौं। संविधान संशोधनको गर्नुहुन्न भन्ने नेकपा चाहिँ एमाले प्राप्त गरेको 44-45% हिस्सा एकातर्फ छ भने अर्कोतर्फ उसले भन्दा ठूलो हिस्सा चाहिँ कसले प्राप्त गरेको छ भने संविधान संशोधन गरेर मधेसलाई विश्वासमा लिएर जानुपर्छ भन्ने नेपाली काँग्रेस र माओवादी केन्द्र लगायतको शक्तिहरूले प्राप्त गरेको घडी छ। त्यसकारण यसलाई तपाईँको चाहिँ अमुक दलले भनेर होइन, अमुक मुद्दाको पक्ष र विपक्षको कित्ता भनेर हेर्ने हो भने संविधान संशोधनको विपक्षमा कम मत परेको छ, संविधान संशोधन गर्ने पक्षधर शक्तिहरूले बढी जितेका छन्। अलग अलग जिते होला, तर माओवादी र काँग्रेसले जितेकोलाई गाँस्ने हो भने यी दुईटा संविधान संशोधनको पक्षमा थिए। त्यसैले मेरो बुझाइ के हो भने नेकपा एमालेका अध्यक्ष केपी ओलीजी पनि सहमत हुनु पर्यो, प्रचण्डज्यू र मेरो पार्टीको सभापति पनि सहमत हुनु पर्यो, र राजेन्द्र महतोजीहरू, उपेन्द्र यादवहरू पनि केमा सहमत हुनु पर्यो भने मधेसमा यो निर्वाचनमा जाँदै गर्दा यसलाई भिन्न ढंगको जनमत संग्रह मानौं। संविधान संशोधनको विपक्षमा रहेको शक्तिले यदि बढी स्थान जित्यो, बढी मत प्राप्त गर्यो भने संसदबाट संविधान संशोधनको प्रस्ताव सरकारले फिर्ता लिनुपर्छ, तर यदि संविधान संशोधन गरेर मधेसलाई सम्बोधन गरेर जानुपर्छ भन्ने शक्तिहरूको पक्षमा मधेसको बढी मत देखियो भने नेकपा एमाले पनि संविधान संशोधन गर्न तयार हुनुपर्छ। त्यहाँको जनमत बमोजिम, यदि त्यो जनमत संशोधनको विपक्षमा गयो, एमाले पार्टीको पक्षमा गयो, सरकार तयार हुनुपर्छ, राजपा तयार हुनुपर्छ संशोधन प्रस्ताव छोडाउनलाई, तर यदि संविधान संशोधनको पक्षधर शक्तिहरूकोमा बहुमत गयो भने नेकपा एमाले तयार हुनुपर्छ त्यसलाई पारित गर्नलाई। जनताको अभिमतलाई मान्नुभन्दा अर्को विकल्प हामीसँग छैन,
यसको लागि त अब छलफल हुनु पर्यो। तर छलफलकै कुरा हेऱ्यौं भनेदेखि अहिले भरतपुरको जुन फेरि मतदान हुने कुरा भइसकेपछि चाहिँ एमाले र एमालेसँग काँग्रेस र माओवादी गठबन्धनको सम्बन्ध कुरा गर्यौं भने जति बेला प्रचण्ड प्रधानमन्त्री हुने बेलामा तिक्तता थियो, अहिले फेरि त्यस्तै स्थितिमा पुगेको पाउँछौ हामीले। आजका पत्र पत्रिकै हेर्यौं, पछिल्ला दिनका एमाले अध्यक्ष एमाले नेताहरूको भनाइ नै सुन्यौं, त्यसलाई दोहोऱ्याएर सुन्यौं भने यस्तो स्थितिमा त्यस्तो सहमति हुने सम्भावना देख्नुहुन्छ तपाईँ?
होइन, त्यस्तो सहमति भनेको कस्तो भने राजनीतिक दलहरू बसेर त्यसलाई चाहिँ कागजमा सारेर माइन्युट गरेर हामी तल मधेसको के जनमत आउँछ त्यही बमोजिम जान्छौँ भनेर त पक्कै हुँदैन। तर एउटा राजनीतिमा यदि चाहिँ समाधानको खोजी गर्दै गर्दा जटिल बनेको, संसदमा जटिल बनेको एउटा विषय जसको पक्षमा एक थरी छन् गणित नपुगे पनि पास भएर जानुपर्छ भन्ने, अर्को थरी छन् जोसँग पास गरिदिन मिल्ने गणित छ हामी समर्थन गर्दै गर्दैनौँ भन्ने, त यो जटिलताको बीचमा जनताको सन्देशलाई त मूल्याङ्कन गरिन्छ नि त, विश्लेषण गरिन्छ नि त, बौद्धिक सर्कलले छलफल चर्चा परिचर्चा गर्छ नि त, राजनीतिक नेतृत्वहरूले ऐना हेर्दै गर्दाखेरि ऐना आफैमा बोल्दैन, ऐना आफैमा कुनै जीवन्त चिज जीवित चिज होइन तर पनि त्यसले केही चिज बताइरहेको हुन्छ। त्यस कारणले अहिले मधेसको सन्दर्भमा चाहिँ हुने निर्वाचनलाई वास्तवमा एक ढङ्गको जनमत संग्रहको रूपमा हेरिनुपर्छ भन्ने मेरो चाहिँ व्यक्तिगत आग्रह हो। यो बिस्तारै छलफल र बहसमा जाँदै गर्दा यसले आकार लिन्छ।
अब यो कुरालाई पनि यहाँ छोडो, तपाईँले अर्को पनि चुनौती भन्नुभएको थियो हुन लागेको प्रधानमन्त्री शेरबहादुर देउवा, उहाँमा लागेको दाग इमेज पखाल्ने र नयाँ इमेज बनाउने।
अब एउटा यसो हो, मैले भन्दै गर्दाखेरि जस्तो कि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएको बेलामा उहाँको कार्यकालको बेलामा कतिपय कमी कमजोरी संसदीय प्रक्रियाभित्रहरू भए, त्यसको उहाँ एकल दोषी होइन, तर सम्पूर्ण रूपमा दोष चाहिँ उहाँको टाउकोमा थोपरियो होइन।
अघि पनि अलिकति कुरा गर्ने,
दोस्रो कुरो चाहिँ त्यो बेलाको राजनीतिक द्वन्दको कारणले गर्दा संवैधानिक प्रक्रिया भित्रैबाट आफूले निर्वाचन सार्नलाई गरेको विषयलाई चाहिँ उहाँले चाहिँ निर्वाचनको प्रतिकूलता, राजनीतिक प्रतिकूलता भएको बेला निर्वाचन सार्नलाई उहाँले प्रधान राजा समक्ष चाहिँ गरेको प्रक्रिया सुन्यो, त्यो प्रक्रियालाई चाहिँ कुन रूपमा बुझियो भन्दा शेरबहादुर देउवाले लगेर प्रजातन्त्र दरबारमा बुझाइदियो, शाही काँग्रेस भनेर आरोप पनि लाग्यो। तर त्यहाँनिर बिर्सिएको पाटो, नागरिक पंक्तिले बिर्सिएको पाटो, काँग्रेस पंक्तिबाट स्थापित गर्न नसकेको पाटो के पनि हो भन्दा शेरबहादुर देउवा नै प्रधानमन्त्री भएको बेलामा कतिपय महत्वपूर्ण कुराहरू भए, भूमि सुधारको सन्दर्भमा पार्टीभित्र द्वन्द्व भयो, उहाँको पालामा निर्णय भयो, कमैया मुक्ति चाहिँ प्रजातन्त्र आएको 12-14 वर्षपछि भयो र त्यो शेरबहादुर देउवाको नेतृत्वको बेलामा भयो। शेरबहादुर देउवाकै बेलामा उहाँले कर्णाली, दलित, जनजाति, मधेसी, महिला भनेर कदमजमको नीतिलाई अगाडि सार्ने प्रयत्न गर्नुभयो। उहाँकै पालामा तपाईँको चाहिँ दलित आयोग, महिला आयोगहरूको परिकल्पना चाहिँ अगाडि आयो, ती विषयहरू छोपिएर गए र उहाँलाई चाहिँ जब राजाले कदम चालेर चाहिँ उहाँलाई चाहिँ जेल पठाए, एकपटक होइन दुईपटक, नेपालको राजनीतिमा बिपी कोइराला कि जेल जानुभयो राजाको कदमबाट, कि शेरबहादुर देउवा जानुभयो, त्यो बिर्सेको पाटो भयो। त्यस कारण अब अहिले आउँदै गर्दाखेरि चाहिँ उहाँको सामान्य बडा फुकी फुकी कदम चाल्नुपर्ने जिम्मेवारी छ, चार तारे पार्टीको सभापति, चौथो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ, फेरि प्रधानमन्त्री उहाँ बन्नुहोस् कामना मेरो छैन, तर उहाँ प्रधानमन्त्रीबाट अब बाहिरिँदै गर्दा उहाँले निश्चित केही सकारात्मक सन्देशहरू मुलुकका सामान्य सम्प्रेषण गर्न जरुरी छ, उहाँले गर्न सक्नुहुन्छ। निर्वाचन गराउनुपर्ने दायित्व छ, मधेसलाई मिलाउनु पर्ने दायित्व छ, नेपालको राष्ट्रिय राजनीतिलाई एउटा राम्रो डिरेक्सनमा लिएर जानुपर्ने, सबैलाई समन्वय गरेर जानुपर्ने दायित्व छ, त्यो गर्न सक्ने दिशामा उहाँको एउटा एक ढङ्गको बौद्धिक टिमले चाहिँ एक्सर्साइज गर्नुपर्छ, त्यो जटिलतालाई पार गरेर एउटा जिम्मेवार राजनीतिज्ञको रूपमा स्थापित हुनु।
अब चुनावको कुरा गरिहाल्नु भयो, एउटा चुनाव आधी गरेका छौँ, अर्को दुईटा चुनावको गराउनुपर्ने जिम्मेवारी उहाँको काथमा छ, यो जिम्मेवारी उहाँले पार गर्न सक्नुहोला? अहिलेको सिचुएसन राजनीतिक, अहिले पछिल्लो समीकरण हेऱ्यौँ, पछिल्लो राजनीतिक वस्तुस्थिति केलायौँ भनेदेखि
अब निर्वाचनको हरेक निर्वाचनको मुखमा हामीले जटिलताहरू सामना गर्दै आएका छौँ। पहिलो संविधान सभाको निर्वाचनको त अझै कस्तोसम्म भएको थियो भने उम्मेदवारी दर्ता पनि दुईपटक भयो, एकपटक एउटा भूखण्डमा भयो, पछि मधेसी मोर्चाको लागि फेरि त्यही भूखण्डमा चाहिँ फेरि ओपन गरियो, त्यो जटिलतालाई पार गरेर हामी गयौँ। गणतन्त्र नै आउँ चुनावै हुँदैन कि भन्ने विषयलाई पार गर्दै गयौँ, गणतन्त्रै आउँदैन कि भन्ने विषयलाई पार गर्दै गयौँ। अहिले कमरेड प्रचण्डले बडा सुयोग्यता प्रस्तुत गर्नुभएको छ, सबैको सँगसँगै उहाँले साथ पाउनु भएको छ, पहिलो चरणको निर्वाचन भयो। अब दोस्रो चरणको निर्वाचनको प्रक्रियामा जाँदै गर्दा पनि मूल रूपमा राजनैतिक दलहरूले उच्चतम विवेक, उच्चतम हार्दिकता, उच्चतम समन्वय, संयम राख्न सक्नुपर्छ। त्यसलाई नेतृत्व गर्न शेरबहादुर देउवाले पहिलाभन्दा विशेष ढङ्गको योग्यता प्रदर्शन गर्नैपर्छ। हामी निर्वाचनको प्रक्रियालाई पूर्ण नगरिकन हामीसँग अर्को बाटो छैन, दोस्रो चरणको निर्वाचन गर्नुपर्ने, त्यसको लगत्तै प्रान्तको निर्वाचन गर्नुपर्ने, प्रान्तको निर्वाचनको लगत्तैपछि त सुफलजी अझै थप जटिलताहरू उत्पन्न हुँदैछन्, त्यो अहिले हामी चर्चामा छैनन्, त्यो प्रान्तको चाहिँ नामकरण के हुने भन्ने सन्दर्भमा त्यहाँको संसदमा द्वन्द्व हुन सक्छ, नामकरणको सन्दर्भमा त्योभन्दा अझै जटिल के हुन सक्छ भने त्यहाँको राजधानी कुन भूगोलमा बनाउने, कहाँनिर बनाउने भन्ने उच्चतम विवेक भएन भने वीरगंज मधेसको के भन्छन् भने वीरगंज महानगर एकमात्र छ दुई नम्बर प्रान्तमा, वीरगंजमा हुनैपर्छ, त्यहाँ जुलुस निक्लिन्छ, जनकपुर त्योभन्दा ऐतिहासिक नगरी छ त्यहाँ किन नहुने, त्यहाँ अलग प्रकारको प्रदर्शन हुन सक्छ। त्यस कारणले भोलि त्यसलाई पनि त्यो जटिलतालाई पनि वास्तवमा मिलाउनु पर्ने कर्तव्य,
माघ पछिको अर्को जटिलता,
माघ अघिकै जटिलता हो यो, माघको त केन्द्रीय निर्वाचनको विषय हो, त्योभन्दा अगाडि नै तपाईँको प्रान्तको चाहिँ गठन भइसकेपछि यी विषयहरूले बहस प्रारम्भ भएका हुन्छन् र त्यो बहसकै बीचमा हामी चाहिँ केन्द्रीय निर्वाचनमा गएका हुन्छौँ। त्यस कारणले गर्दा केन्द्रीय निर्वाचनमा पुग्नेसम्मको बीचमा यो विषय उठ्न सुरु हुन्छ, तत्काल निपटारा नहोला तर त्यसपछि पनि निपटारा हुने एउटा चरणसम्म पुग्दै गर्छ। एउटा राजनीतिज्ञले मुलुकको प्रधानमन्त्री त नेतृत्व लिँदै गर्दा म फलानु मितिदेखि फलानु मितिसम्म भन्ने विषय मात्रै प्रथम र अन्तिम होइन, फलानु मुद्दादेखि फलानु मुद्दासम्म भन्ने विषय गम्भीर विषय हो। त्यस सन्दर्भमा उहाँको यतिखेर ऐतिहासिक ढङ्गको गुरुत्वदायित्व निर्वाह गर्नु उहाँलाई छ।
त्यसको लागि अरूको अब विपक्षीहरूको साथ समर्थन पनि चाहियो होइन, सँगै सरकारमा रहेका सहयात्री दलको त चाहिहाल्यो, सँगसँगै विपक्षी दलहरूको पनि
निश्चय नै। अहिलेको संसदको जे गणित छ अथवा यो गणित पछाडि पहिलो चरणको स्थानीय निर्वाचनले जे गणितको संकेत दिएको छ अथवा जुन प्रकारको समानुपातिक सहितको गाँसेर गएको निर्वाचन प्रणाली छ, सुफलजी एउटा दृश्य पूरा प्रष्ट छ। आगामी निर्वाचनमा ठूलो दल नेपाली काँग्रेस बन्छ, म यो कुरामा दावा गरेर भन्न सक्छु, विश्लेषण गरेर तथ्य तर्कका साथ भन्न सक्छु, तर त्यो बेलामा पनि फेरि पनि गठबन्धनको संस्कृति लिएर जानुपर्ने देखिन्छ। चित्र हेर्दै गर्दा आगामी निर्वाचनपछि पनि एकल रूपमा कुनै दल सिङ्गो रूपमा बहुमत प्राप्त गरेको दल नहुन सक्छ। त्यो अवस्था बन्यो भने ठूलो दल काँग्रेस बन्दै गर्दा फेरि पनि माओवादी सहितको गठबन्धन या एमाले सहितको गठबन्धन यो बन्नुपर्ने अवस्था छ। त्यस कारणले गर्दा अहिले काँग्रेसको सभापति प्रधानमन्त्री बन्दै गर्दाखेरि उहाँले पनि र विपक्षी रहनुभएका केपी ओलीज्यूले पनि अर्को चाहिँ नेता प्रचण्डज्यूले पनि पूर्व प्रधानमन्त्री हुन लाग्नुभएको प्रचण्डज्यूले पनि के कुरालाई गम्भीर हेक्का राख्नुपर्छ भने कसैसँग दुश्मनी यसरी नगरौं, प्रतिस्पर्धा गर्दै गर्दा त्यसलाई प्रतिद्वन्दितामा नबदलौं, असहमति राख्दै गर्दाखेरि धेरै द्वन्द्वमा नगरौं, भोलि फेरि पनि हामी मिल्नु छ, अस्ति मिल्दिन भन्दा भन्दै मिल्ने अवस्थामा हामी पुग्यौं, फेरि पनि हामी असहमतिका बीचमा मिल्नुपर्ने अवस्था छ। यो चित्र हेर्दै गर्दा सबैलाई सँगै लिएर जाने दायित्व शेरबहादुर देउवाज्यूले पूरा गर्नुपर्छ र अरू दलको नेतृत्वले पनि हामी जतिसुकै मिल्दै गर्दा आन्द्रै गाँसिदिने र नमिलिसक्दा आन्द्रा उडी निकालिदिइहाल्ने यो खालको संस्कृति चाहिँ छोड्नुपर्छ।
हुन्छ, हामी अन्तिममा आइपुगेका छौँ, अब समय दिनुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद।
धन्यवाद सुफलजी, तपाईँ सँगसँगै उज्यालो 90 नेटवर्क सुनिरहनु भएका सबै आदरणीय श्रोताहरूलाई विश्वप्रकाशको तर्फबाट धन्यवाद। जय नेपाल, नमस्कार।
उहाँ हुनुहुन्थ्यो नेपाली काँग्रेसका नेता विश्वप्रकाश शर्मा। आज प्रधानमन्त्री बन्न लागेका काँग्रेस सभापति शेरबहादुर देउवाका चुनौती र प्रधानमन्त्रीका रूपमा उहाँले पूरा गर्नुपर्ने जिम्मेवारी लगायत समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै उहाँसँगको यो कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशका विभिन्न रेडियो स्टेशन मार्फत तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभर प्रसारण भइरहेको कार्यक्रम बदलिन्द नेपालको समय सकिने लागेको छ। भोलिको कार्यक्रममा नयाँ विषयवस्तुका साथ बिहान 8:20 फेरि आउनेछौ। आजको कार्यक्रम बदलिन्द नेपालबाट भने साथी उजिर कार्की, प्राविधिक साथी संघर्ष विष्टसँगै म सुफल काफले पनि विदा हुन्छु। नमस्कार।